Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betoplo Cha, Rexy Duitoplo, Sat Megahertz.
हुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको थाहा नभएको रोगबाट थप एकजनाको ज्यान गयो। रोगको पहिचान हुन अझै एक दुई दिन लाग्ने।
नेपालगञ्जको शारदा कपास उद्योगमा आगलागी हुँदा लाखौँको क्षति। आगलागी नियन्त्रणका लागि उपमहानगरपालिकामा दमकलको अभाव।
सङ्घीय संसदको चौथो अधिवेशन सुरु। बजेटको सैद्धान्तिक छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै काङ्ग्रेसको आपत्ति।
र आर्मीलाई हराउँदै आयोजक कर्णाली 11 समूह विजेताको रूपमा कर्णाली प्रिमियर लिगको सेमी फाइनलमा प्रवेश। महेन्द्रनगर एकाडेमी पहिलो जित दर्ता गर्न सफल। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। हुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको थाहा नभएको रोगबाट थप एकजनाको ज्यान गएको छ। स्थानीयका अनुसार ताजाकोट 5 भदौरा गाउँकी 62 वर्षका पवित्र बोहराको मृत्यु भएको जनाइएको छ। यससँगै 3 साता यता ताजाकोटमा फैलिएको मौसमी रुगाखोकीका कारण ज्यान गुमाउनेको संख्या 10 पुगेको छ भने अझै केही बिरामी परेका छन्। कर्णाली प्रदेश अस्पतालबाट गएको टोलीले रोग फैलिएका बस्तीमा उपचारसँगै अनुसन्धान समेत गरिरहेको छ। यसै विषयमा मैले उपचारमा खटिनुभएका प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ डाक्टर केएन पौडेललाई त्यहाँको पछिल्लो अवस्था के छ भनेर सोधेको छु।
सुन्नुहोस्, यो रोगको पछिल्लो अवस्था हेर्दाखेरि चाहिँ हाम्रो अनुसार होइन जाँचपर्ताल अनुसार चाहिँ 35% भन्ने 35% हारानीहरू देखेको छ। तर हामीले हिजो र आज चेक गरेको बिरामीहरूमध्ये चाहिँ त्यस्तो सिरियस बिरामीहरू कोही पनि भेटिनु भएको छैन। अझै
कहिलेसम्म यो रोगको पहिचान होला?
त्यो त रुगाखोकी नै हो हेर्नुहोस् होइन, रोग बिस्तारै कन्ट्रोल हुँदै जान्छ, यसमा आत्तिनुपर्ने खासै केही छैन। अब यो कुन चाहिँ स्वाइन फ्लू भन्छौँ नि हामी, हाम्रो मुख्य भनेको चाहिँ स्वाइन फ्लू हो कि होइन भन्ने हेर्ने हो। त्यसलाई चाहिँ हामीले अब खतारको स्याम्पलहरू झिकेका छौँ, थ्रोट स्वाब भन्छौँ हाम्रो भाषामा, थ्रोट स्वाब झिकेका छौँ। त्यो अब काठमाडौँ जान्छ भोलि, हामी स्वाइन फ्लू भाइरस हो कि होइन भनेर त्यहाँ गएपछि बल्ल।
अब यो लक्षणहरू के देखिएको छ जुन बिरामीहरू हुनुहुन्छ उहाँहरूमा? अहिले लक्षणहरू के देखा परेको छ?
ज्वरो, रुगाखोकी देखिएको छ, मुख्यतः दुख्ने, शरीर दुख्ने, ज्वरो, रुगाखोकी र शरीर दुख्ने।
यो रोग फैलिनुको कारण चाहिँ के हो?
हजुर, रोग फैलिनुको कारण चाहिँ हाम्रो अब हेर्नुहोस् यहाँ त एक त मानिसहरूको जीवनस्तर त्यति राम्रो छैन एउटा त्यो समस्या छ। अर्को चाहिँ अब स्वास्थ्य संस्थाहरू पनि नजिक पाएको पर्दो ठाउँमा छैन यहाँको बिरामीहरूको, त्यस चाहिँ त्यही कुरा हो मुख्य। अनि अस्ति हाम्रो यहाँ सांस्कृतिक कार्यक्रम भएको थियो, सांस्कृतिक कार्यक्रममा चाहिँ 2500-3000 मान्छे आउनुभएको थियो यहाँ। त्यो सांस्कृतिक कार्यक्रममा चाहिँ रुगा एकअर्कामा फैलिने र बढी उग्र रूप लिएको जस्तो देखिएको।
जस्तो अब यो अहिले यो प्रदेश अस्पताल सुर्खेतबाट चिकित्सक सहितको टोली तपाईँहरू त्यहाँ खटिनु भएको छ, अहिले कतिजनाको टोलीले कसरी चाहिँ त्यहाँ बिरामीलाई चाहिँ यहाँहरूले उपचार गराइरहनु भएको छ?
चारजना चिकित्सकहरू छौँ हामी, चारजना चिकित्सक छौँ है। त्यसपछि एकजना ल्याबको साथी हुनुहुन्छ, एकजना आरआरटी हामी विपद व्यवस्थापन भन्छौँ, विपद व्यवस्थापनको फोकल पर्सन हुनुहुन्छ एकजना, एकजना हेल्थ सिस्टम निर्देशनालयबाट यतिजना भएर हामी 6 टोली आएको छौँ उताबाट सुर्खेतबाट। 2 यता चढाउनु भएको छ बाट मुगुबाट, 2 एकजना डक्टर साहब, एकजना आयो आउनु भएको छ, हामी 6 चाहिँ यता प्रदेशबाट।
अहिले मृत्यु हुनेको संख्या 10 पुग्यो भन्ने आज के हो यो?
एकजना अर्को पार्टीबाट मात्रै मृत्यु भयो भने हामीले पनि खबर पाएका छौँ, हाम्रो एकदम टोली कक्षाको टोली पाँचमा जानुभएको छ, त्यसको बारेमा इन्फर्मेसन आउँदैछ, उहाँसँग सम्पर्क भएको छ होइन।
यो उहाँहरूलाई बिरामीलाई औषधि गर्न केही समस्या त्यस्तो छ कि छैन?
छैन छैन, औषधि हामी पर्याप्त मात्रामा लिएर आएका छौँ, उपचार भइरहेको छ बिरामी जो आउनु भएको छ। रुगाखोकी मात्र होइन कि अरू बिरामी पनि आउनु भएको छ कि, हामी फिसिलिटी चिकित्सक सहितको टोली आयो भनेर अन्य रोगका बिरामी पनि आउनु भएको छ, सबैजनाको उपचार भइरहेको छ।
उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका डाक्टर केएन पौडेल, हुम्लामा फैलिएको रोगको बारेमा पछिल्लो अवस्थाको बारेमा जानकारी गराउनु हुँदै।
प्रदेश नम्बर पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष 2076 सफल र प्रभावकारी बनाउने भन्दै कर्णाली प्रदेशको वीरेन्द्रनगरमा अन्तर्क्रिया गरेको छ। कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष आयोजनाका संयोजक प्रदीप आचार्यले लुम्बिनी गुरु योजना 40 वर्षसम्ममा पनि पूरा हुन नसक्नु दुःखद भएको बताउनुभयो। उहाँले 5 वर्ष यता भने लुम्बिनी गुरु योजनाको कामले गति लिएको दावी गर्दै अब सुन्दरता भर्नेका मात्रै बाँकी रहेको बताउनुभयो।
1978 बनेको लुम्बिनी गुरु योजना आज करिब 40 वर्षसम्म आइपुग्दासम्म पनि कम्प्लिट हुन सकेको छैन, विडम्बनापूर्ण विषय यो हो। यद्यपि हामीले अहिले पछिल्लो 5 वर्षको पिरियडमा गएर यहाँले लुम्बिनी हेर्नुभयो भने पछिल्लो 5 वर्षमै हामीले करिब करिब 50% काम लुम्बिनी गुरु योजनाको करिब 50% काम सम्पन्न गर्न सफल भएका छौँ। लुम्बिनी गुरु योजना अहिले करिब 85% कम्प्लिट भएको छ। अब लुम्बिनी गुरु योजनाका खालि सुन्दरता भर्ने कामहरू बाँकी छन्।
संयोजक आचार्यले विश्वका 29 देशले लुम्बिनीमा वास्तुकलाको प्रदर्शन गरेको र 11 देशले बनाउँदै गरेको जानकारी दिनुभयो।
29 देशले आफ्नो वास्तुकलाको प्रदर्शन गरेका छन्। त्यहाँ आफ्नो संस्कृति झल्काने गरी त्यहाँ मन्दिरहरू विहारहरू निर्माण गरेका छन्। 40 मुलुकहरू मध्येका बाँकी 29 बाहेकका 11 मुलुकहरूले अब बनाउँदैछन्। 2-3 मुलुकहरूको प्लटहरू मात्र लिएर राखेका छन् अमेरिका लगायतका मुलुकले, उनीहरूले निर्माण कार्य अझै सुरु गरेका छैनन्। लुम्बिनी विकास कोषले तुरन्त निर्माण गर्नका लागि भनेर निर्देशन गरिराखेको छ। यदि भएन भनेदेखि त्यो जग्गा चाहिँ खोजेर अरू कुनै कन्ट्रीसँग सम्झौता गर्ने विषयमा पनि छलफल भएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लुम्बिनी भ्रमण वर्षले पर्यटक भित्र्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री बुढाले ओझेलमा परेका कर्णालीका विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा घोषणा गर्ने बताउनुभयो।
अहिलेको जुन पछिल्लो चरणमा यो कर्णाली प्रदेशमा यति धेरै तपाईँको सम्भावना छन्, ती सम्भावना भएका क्षेत्रहरूलाई अहिलेसम्म हामीले व्यवस्थित रूपमा अभिलेख राख्न नसक्नु, ती क्षेत्रहरूको विकास हुन नसक्नु कारणले होजेलमा परेका छौँ भन्ने कुराको निष्कर्ष अनुसार अहिले कर्णाली प्रदेश सरकारले अबको केही निकट दिनमै हामी व्यापक रूपमा हामी छलफल गरेर अब कर्णालीमा 101 पर्यटकीय गन्तव्य क्षेत्रको घोषणा गर्नेछु।
कार्यक्रममा सहभागीले पर्यटक भित्र्याउनका लागि पर्यटकीय क्षेत्रमा बाटो लगायतका पूर्वाधार र होटल सुविधा नहुँदा समस्या हुने गरेको भन्दै ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले पठाएको प्रेस विज्ञप्ति समेत सुनाइएको छ। आउँदो जेठ 4 गते एक समारोहका बीच लुम्बिनी भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपालगञ्ज उपमहानगरपालिका 21 पुरैनीमा बसन्त मल्लचोकमा रहेको शारदा कपास उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। हिजो बिहान आगलागीबाट लाखौँ मूल्यको कपासको क्षति हुनुको साथै अन्य विभिन्न सामग्री पनि जलेर नष्ट भएको सञ्चालक नीरज गुप्ताले बताउनुभयो। आगलागीका कारण बिक्री गर्न तयार अवस्थामा राखिएका कपास र कच्चा माल जलेर नष्ट भएको उहाँको भनाइ छ। वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डागीले आगो नियन्त्रण लिन समय लागे बताउनु भएको छ। आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाको दमकल पुगे पनि पानी अभावले दमकल फर्किएको थियो। बाँकेमा गर्मी बढेसँगै आगलागीका घटना पनि सुरु भएका छन्। केही दिन अघि नेपालगञ्ज वडा नम्बर 2 वडा सदस्य ध्रुव दाहालले घरबारी टोलमा सञ्चालन गरिरहेको सौगात इलेक्ट्रोनिक्समा पनि आगलागी हुँदा लाखौँको क्षति भएको थियो। गर्मी बढेसँगै आगलागीका घटना पनि बढिरहेको बेला नेपालगञ्ज उपमहानगरपालिकासँग भने आगो नियन्त्रण लिन एकमात्र दमकल हुँदा समस्या भएको छ।
रोल्पामा अज्ञात समूहले बम विस्फोट गराएको छ। प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेल सहभागी कार्यक्रम स्थलबाट केही किलोमिटर फर अज्ञात समूहले बम विस्फोट गराएको हो। प्रहरीले लिवाङ स्थित नेपाल उद्योग वाणिज्य सङ्घको सभा हलमा कार्यक्रम सुरु भएको 5 मिनटपछि विस्फोटको आवाज आएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दीपक थापाले विस्फोट भएको पुष्टि गर्दै घटनास्थलमा सुरक्षाकर्मी पठाइएको बताउनुभयो।
बर्दियाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इन्चार्ज शक्ति भनिने विष्णु परियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इन्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर क्रुम्बाङले बताउनुभयो। उहाँलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ। हामीसँग छिमेक सरिफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तप तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले प्रस्तुत गर्यौं। हुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको थाहा नभएको रोगबाट थप एकजनाको ज्यान गयो। रोग पहिचान हुन अझै एक दुई दिन लाग्ने। नेपालगञ्जको शारदा कपास उद्योगमा आगलागी हुँदा लाखौंको क्षति। आगलागी नियन्त्रणका लागि उपमहानगरपालिकामा दमकलको अभाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपालगञ्ज र सुर्खेतबाट हुम्लाका लागि उडान नियमित गर्ने सहमति भएको छ। सिजनमा र अफ सिजनमा हुम्लाका लागि निजी कम्पनीका जहाजले उडान नियमित भर्ने र तोकिएको सहुलियत दरमा भाडा कायम गर्ने सहमति भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी दोलकराज ढकालले बताउनुभयो। तारा र समेटियरले नेपालगञ्जबाट सिजन र बेसिजनमा प्रति प्यासेन्जरलाई 6,000 दरले हप्तामा दुई दुईवटा उडान भर्ने भएको छ। नेपालगञ्जबाट चार्टर पाइलटको लागि 10,500 र सुर्खेतबाट 10,000 रुपियाँ भाडा कायम गरिएको छ। सुर्खेतबाट सेता एयरलाइन्सका जहाजले दुई दुई उडान, अन्यले एक एक उडान भर्ने र त्यसको भाडा 5,500 लिने निर्णय भएको छ। सिमकोटबाट फिर्ता हुँदा सहुलियत दरमा उडान भर्ने सहमति भएको तारा एयरलाइन्सका प्रतिनिधि मनोज भारतीले बताउनु भएको छ। नेपालगञ्जबाट कार्गाका सामान उडानका लागि प्रति केजी 115 रुपियाँ र सुर्खेतबाट 105 रुपियाँ ढुवानी रेट कायम गरिएको छ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आफ्नो 28 स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत अन्तर्क्रिया तथा शुभकामना कार्यक्रम आदान प्रदान कार्यक्रम हिजो सम्पन्न गरेको छ। तीन दिने कार्यक्रम अन्तर्गत भएका विभिन्न खेलहरूमा पुरस्कृत हुनेहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ। दिवसको अवसरमा पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सिजवालले प्रेस स्वतन्त्रतामाथिको सङ्कट अझै पनि कायमै रहेको बताउनु भएको छ। विगतमा पनि सङ्कट रहेको र अहिले पनि त्यो कायमै रहेको भन्दै पत्रकारहरू आन्दोलन गरिरहनु पर्ने उल्लेख समेत गर्नुभएको छ। कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष बालाराम शर्माले विगतमा पत्रकार खोज्नुपर्ने अवस्था भएको भन्दै अहिले सङ्ख्याको हिसाबले बढ्दै गएको बताउनु भएको छ। उहाँले पछिल्लो समय गुणात्मक रूपमा पत्रकारको सङ्ख्या वृद्धि हुनुमा खुसी व्यक्त समेत गर्नुभएको छ। पछिल्लो समय पत्रकारहरूले परिवर्तनमा सघाउ पुग्ने खालका विभिन्न कामहरू गरेको भन्दै अझै खोजमूलक पत्रकारितामा ध्यान दिन उहाँले आग्रह समेत गर्नुभएको छ। नेपाल पत्रकार महासङ्घ सुर्खेतको 28 स्थापना दिवसको अवसरमा सुर्खेतका अग्रज पत्रकारहरूले महासङ्घ स्थापना गर्ने बेला गरेका कामको बारेमा स्मरण समेत गरेका छन्। कार्यक्रममा उनीहरूले विगत र अहिलेको पत्रकारिताको अवस्थाको तुलना समेत गरेका छन्। अझै पनि प्रेस स्वतन्त्रतामाथि सङ्कट कायमै रहेको भन्दै चिन्ता समेत प्रकट गरेका छन्। पत्रकार महासङ्घका पूर्व अध्यक्ष पीताम्बर ढकालले चुनौतीका बीचबाट स्थापना भएको सुर्खेतको महासङ्घ प्रति चुनौती पार गर्दै यहाँसम्म आउन सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ। अहिलेका पत्रकारहरू ऊर्जाशील भएकोले आफूले पाएको भन्दै उहाँले प्रविधिले पत्रकारितालाई सहज बनाएको उल्लेख समेत गर्नुभएको छ। यस्तै पूर्व अध्यक्षहरू कमलेश टेसी र श्रीधर पौडेलले आत्मसमीक्षा गर्दै पत्रकारहरूको कलम सकारात्मक दिशामा अघि बढ्नुपर्नेमा सुझाव दिएका छन्। महासङ्घ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावत, असीम अटो पार्स सञ्चालक एवं सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव लक्ष्मण कडेल लगायतले पत्रकारको कलम सशक्त र प्रभावकारी हुनुपर्ने सुझाव दिएका छन्। दिवसको अवसरमा आयोजित स्लो ड्राइभिङबाट र ब्याडमिन्टन खेलमा विजेताहरूलाई पुरस्कारका साथै रक्तदान गर्ने र सहयोग गर्नेहरूलाई कदरपत्रसहित सम्मान समेत गरिएको छ। विभिन्न प्रतियोगिताको पुरस्कार प्रायोजन राजु कलेक्सनका प्रोपराइटर राजु पाण्डे र सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावत, त्यसै गरी असीम अटो पार्ट्सका सञ्चालक लक्ष्मण कडेल लगायतले गर्नुभएको थियो। सुर्खेत शाखाका उपाध्यक्ष ललित बिस्सेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुदीप पुरीले गर्नुभएको हो।
संघीय संसदको चौथो अधिवेशन सुरु भएको छ। बजेट अधिवेशन समेत भनिने यो अधिवेशनबाट सरकारले नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्षको बजेट समेत सार्वजनिक गर्नेछ। बैठकको पहिलो सत्रमा सत्तारूढ तथा प्रतिपक्षीय दलका नेताले सम्बोधन गरेका छन्। संवैधानिक व्यवस्था अनुसार जेठ 15 सरकारले आगामी आर्थिक वर्ष 76-77 लागि आय व्ययको अनुमानित बजेट प्रस्तुत गर्नेछ। बजेट पूर्व सरकारले आफ्ना प्राथमिकता समेटेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट तयार गर्ने परम्परा रहेको छ। बजेटको सैद्धान्तिक छलफल नै नगराई नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भने आपत्ति जनाएको छ। सरकार सदन र जनप्रतिनिधिलाई अवमूल्यन गर्न अग्रसर रहेको भन्दै काङ्ग्रेसले त्यसको कडा प्रतिवाद गर्ने जनाएको छ।
विश्व भेटनरी दिवसको अवसरमा वीरेन्द्रनगर दुईको उत्तर गङ्गामा घरपालुवा कुखुरा तथा रेबिज विरुद्धको निशुल्क खोप शिविर सञ्चालन गरिएको छ। वीरेन्द्रनगर नगरपालिका पशु सेवा शाखा सुर्खेतको आयोजना र नेपाल पारा भेटनरी एन्ड लाइफ एसोसिएसन जिल्ला कार्य समितिको आयोजनामा सुर्खेत तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको समन्वयमा सञ्चालन गरिएको शिविरमा 91 कुकुरलाई निशुल्क खोप लगाइएको पशु सेवा शाखा सुर्खेतका प्रमुख एवं चिकित्सक नारायण प्रसाद नेवानेले जानकारी दिनुभयो। विश्व भेटनरी दिवसको अवसरमा साप्ताहिक रूपमा मनाउने क्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेत र त्यसै गरी नेपाल पारा भेटनरी लगायतको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। यसअघि सुर्खेतको वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा पनि निशुल्क शिविर सञ्चालन गरिएको थियो।
बाँकेको नेपालगञ्जमा अर्को छात्रा विद्यालय सञ्चालनमा आएको छ। जनसङ्ख्या बढेसँगै बढ्दो छात्रा विद्यार्थी सङ्ख्यालाई ध्यानमा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले यसै वर्षदेखि नेपालगञ्ज 4 सल्यानी बगरमा रहेको आधारभूत विद्यालयलाई छात्रा विद्यालयका रूपमा सञ्चालनमा ल्याएको हो। खास गरी मधेसी र मुस्लिम समुदायलाई लक्षित गरी छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो। मधेसी तथा मुस्लिम समुदायका अझै पनि छात्रा पढ्ने विद्यालयमा बालबालिका पठाउन अभिभावकहरू अनिच्छुक पाइएकाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालनमा ल्याएको हो। सल्यानी बागरमा 2022 सालमा स्थापना गरिएका तत्कालीन वडा नम्बर 5 निभावीलाई छात्रा विद्यालयका रूपमा परिणत गरिएको हो। यसअघि विद्यालयमा अध्ययन गर्दै आएका छात्राहरूलाई अन्य विद्यालयमा स्थानान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक बुधेश जयवासीले जानकारी दिनुभयो। यसअघि सरस्वती मावि एकमात्र छात्रा विद्यालयको रूपमा रहेको थियो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। कर्णाली प्रदेशका दलित अगुवाहरूले दलित अधिकार मानव अधिकारको विषय बन्न नसकेको बताएका छन्। विश्वव्यापी रूपमा समीक्षा गर्दै नेपाल सरकारले गरेको दलित सम्बन्धीको प्रतिबद्धताहरू कार्यान्वयनमा वर्तमान अवस्था र सरकार भूमिका विषयक प्रदेश स्तरीय दलित नीति तथा संवाद कार्यक्रम धारणा राख्दै नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेलले कर्णालीका दलित समुदाय अहिले पनि छुवाछुत जस्तो घृणित कार्यमा लागिरहेको भन्दै उहाँले दुःखद भएको बताउनु भएको छ। नेपालमा कानुन भए पनि त्यसको प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा दलित समुदाय अहिले पनि समाजका रूपमा अपहेलना खेप्नु पर्ने रहेको उहाँले बताउनु भएको छ। जाति दलित समुदायका लागि जातीय र विभेद अझै पनि कायम रहेको भन्दै यसतर्फ प्रभावकारी कदम चाल्न नसकेको बताइएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याणका संघका अध्यक्ष लगायतका विभिन्न सहभागीहरूले दलितका कुराहरू संविधान र नीति नियममा भए पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या भएको बताइएको छ। दलित मैत्री नीति बनाउनका लागि कर्णाली प्रदेश नागरिक समाज र राजनीतिक दलबीच ठोस समन्वय नभएको उनीहरूको भनाइरहेको छ।
भेरी खबरमा अब लागौँ एउटा अन्तर्राष्ट्रिय खबरतर्फ। श्रीलङ्कामा अनुहार छोप्न लगाइने पहिरनहरूमा हिजोदेखि लागू हुने गरी प्रतिबन्ध गरिएको छ। गत आइतबार भएको श्रृङ्खलाबद्ध आत्मघाती बम हमलामा कम्तीमा 250 मृत्यु भएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो। कुनै विशेष पहिरनहरूमा उल्लेख नगरे पनि अब कसैले पनि अनुहार नदेखिने र पहिरनमा अवरोध हुने खालका पहिरन लगाउन नपाउने अधिकारीहरूले बताएका छन्। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताउनु भएको छ। यसैबीच श्रृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त भनिएका जहरान हासिमका बाबु र दुईजना भाइको सुरक्षा कारवाहीमा परि ज्यान गएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। आयोजक कर्णाली 11 समूह विजेता बन्दै सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एमा आफ्नो अन्तिम खेलमा कर्णालीले उपाधि दावेदार मानेको विभागीय टोली आर्मीलाई 11 रनले हराउँदै समूह विजेता बन्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो। 157 रनको लक्ष्य पाएको आर्मीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 145 रन मात्र बनाउन सक्यो। राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीका लागि कप्तान विनोद भण्डारीले 42 बलमा 1 छक्का र 9 चौका सहित 55 रनको अर्धशतकीय पारी खेल्नुभयो भने हरिबहादुर चौहानले 38 रन जोड्नुभयो। कर्णालीका लागि कप्तान रविन्द्रजङ शाही र कृष्ण कार्कीले समान 3-3 विकेट लिनुभयो। टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले लोकेश बमको 30 बलमा 2 छक्का र 6 चौका सहित 50 रनको अर्धशतकीय पारीसँगै 7 विकेट गुमाएर 156 रन बनाएको हो। कर्णाली 11 प्रदीप रसाईलीले 34 त्यसै गरी जितेन्द्र सिंह ठकुरीले 30 रन बनाउँदा कप्तान रविन्द्र साईले 23 रन जोड्नुभयो। विभागीय टोली आर्मीका लागि सुसन भारीले उत्कृष्ट बलिङ गर्दै 4 ओभरमा मात्र 16 रन दिएर 5 विकेट हात पार्नुभयो। लगातार 3 खेलमा जित हात पारेको कर्णाली 11 पहिलो खेलमा लालीगुराँस क्रिकेट एकाडेमी र दोस्रो खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई हराएको हो। यो समूहबाट आर्मी र मध्यपश्चिम क्रिकेट क्लब बीच विजेता उपविजेताको रूपमा सेमी फाइनल पुग्नेछन्।
यस्तै महेन्द्रनगर क्रिकेट एकाडेमीले पहिलो जित दर्ता गरेको छ भने हिमालय एकाडेमीले लगातार दोस्रो हार भोगेको छ। पहिलो खेल गुमाएको महेन्द्रनगरले हिमालय एकाडेमीलाई 5 रनले हराउँदै अङ्क तालिकामा खाता खोलेको हो। 152 रनको लक्ष्य पाएको हिमालय एकाडेमीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 148 रन बनाउन सक्यो। हिमालयका 50 रनको अर्धशतकीय पारी र दिपेन्द्र एरीले 29 रन बनाए पनि टोलीको भने हार टार्न सक्नु भएन। महेन्द्रनगरका विक्रम ठगुना र आकाश चन्दले समान 2-2 विकेट हात पार्नु भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 151 रन बनाएको हो। महेन्द्रनगरका लागि किरण ठगुन्नाले 41 र दिनेश आगरीले 33 रनको योगदान दिनुभयो भने हिमालयका शरद खड्काले 2 विकेट हात पार्नुभयो।
खेलकै अर्को प्रसङ्गमा सुर्खेत जिल्ला फुटबल सङ्घले 13 वर्ष मुनिका राष्ट्रिय फुटबल खेलाडी छनौट गरेको छ। छनौट हुनेमा सुर्खेतका चिरन कार्की, अभिषेक बम र मनोज थापा रहेको सुर्खेत जिल्ला फुटबल सङ्घका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो। आधारभूत तहदेखि नै फुटबलको विकास गर्न सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टिम बनाउने उद्देश्यले खेलाडी छनौट गरिएको महासचिव कार्कीले जानकारी दिनुभयो। उनीहरूलाई आवश्यक रूपमा राखेर पढाइ लेखाइसँगै फुटबल प्रशिक्षणको व्यवस्था पनि एन्फाले गर्नेछ।
र बाँकेको खजुरामा रङ्गशाला निर्माण हुने भएको छ। खजुरा गाउँपालिका वडा नम्बर 4 रहेको खेल मैदानमा रङ्गशाला निर्माण गर्ने गरी पहिलो चरणको काम सुरु भएको हो। खजुरा गाउँपालिका र प्रदेश सरकारले छुट्याइएको 45 लाख बजेट सुरुवाती निर्माणका काममा खर्च गरिने रङ्गशाला निर्माण उपभोक्ता समितिका संयोजक टोप बहादुर खर्तेले बताउनुभयो।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एक खेल हुने भएको छ। बेङ्गलोरमा राति 8 हुने खेलमा घरेलु टोली रोयल च्यालेन्जर्स बेङ्गलोर र राजस्थान रोयल्स भिड्ने भएका छन्। 12 खेल खेलेको बेङ्गलोर 8 अङ्कका साथ पुछारमा छ भने 12 खेल नै खेलेको राजस्थान 10 अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ। यस्तै गैराती भएको खेलमा सनराइजर हैदराबादले किङ्स इलेभेन पन्जाबलाई 45 रनको फराकिलो अन्तरले पराजित गरेको छ। पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 112 रन बनाएको हो। हैदराबादका लागि डेभिड वार्नरले 56 बलमा 81 रनको अर्धशतकीय पारी खेल्दा मनिष पाण्डेले 36 रनको योगदान गर्नुभयो। 213 रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको पन्जाब 8 विकेटको क्षतिमा 167 रनमै समेटियो। पन्जाबका लागि केएल राहुलले 56 बलमा 5 छक्का र 4 चौकाको मद्दतमा 79 रन बनाए पनि टोलीको हार भने टार्न सक्नु भएन। जेसँगै हैदराबाद 12 खेलबाट 12 अङ्क जोड्दै चौथो स्थानमा छ भने 12 खेल खेलेको पन्जाब 10 अङ्कका साथ पुछारबाट तेस्रो स्थानमा छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको थाहा नभएको रोगबाट थप एकजनाको ज्यान गयो। रोगको पहिचान हुन अझै 1-2 दिन लाग्ने।
नेपालगञ्जको शारदा कपास उद्योगमा आगलागी हुँदा लाखौंको क्षति। आगलागी नियन्त्रणका लागि उपमहानगरपालिकामा दमकलको अभाव।
संघीय संसदको चौथो अधिवेशन सुरु। बजेटको सैद्धान्तिक छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै काङ्ग्रेसको आपत्ति।
र आर्मीलाई हराउँदै आयोजक कर्णाली 11 समूह विजेताको रूपमा कर्णाली प्रिमियर लिगको सेमी फाइनलमा इन्द्रनगर एकेडेमी पहिलो जित दर्ता गर्न सफल। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट नवराज र मधुबन बिदा हुन्छौँ। नमस्ते।